नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल पुष 8 गते सोमबार, पुष कृष्ण अष्टमी, तदनुसार 23 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले रवि लामिछाने सहित 44 जना विरूद्ध मुद्दा दर्ता भएको प्रसंगलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खा पत्रबाट लिँदैछौ। त्रिवीको गरिमा जोगाउन आग्रह शीर्षकमा गोर्खा पत्रले अग्रपृष्ठमा पहिलो खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा ठूलो र जेठो त्रिभुवन विश्वविद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक सुधारका लागि अग्रसरता देखाउनु भएको छ। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीको अग्रसरतामा आइतबार विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा छलफल भएको छ। विश्वविद्यालयले यसलाई अनौपचारिक सिनेट बैठक भनेको छ। गत मंगिर 27 गते किर्तिपुरमा भएको त्रिवीको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्य बीचको दूरी बढ़ेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न सोही दिन आजका लागि समय निर्धारण गर्नुभएको थियो। त्यतिबेला पनि प्रधानमन्त्री ओलीले सिनेटमा प्रस्तुत भएका विषयमा 3 घण्टा भन्दा धेरै समय बिताएर सिनेट सदस्यको धारणा सुन्नुभएको थियो। सदस्यहरूको धारणा सुनेपछि विश्वविद्यालय सुधारका लागि समय आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले सोही दिन आइतबारका लागि अर्को सिनेट बैठक बस्ने घोषणा गर्नुभएको थियो। सिनेट सदस्यहरूले कुलपति स्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुरा खुलेर राख्न पाएकोमा धन्यवाद दिएका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आइतबार करिब 3 घण्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पस लगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन्। त्रिवीको गरिमा जोगाउन आग्रह शीर्षकमा यो खबर गोर्खा पत्रबाट लिएका हौं। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरूद्ध करिब 28 करोड़ रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। पोखरा स्थित सूर्यदर्शन सहकारीको रकम गोर्खा मीडिया नेटवर्क प्रणालीमा लगेर अपचलन गरेको आरोपमा कार्तिक 2 गते पक्राउ परेका लामिछाने विरूद्ध सरकारी वकिलको कार्यालय कास्कीले 27,89,44,705 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको दावीसहित मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने पत्नी निकिता पौडेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गरेको थियो। सहकारी ठगी मामिलामा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछाने सहित 44 जना विरूद्ध मुद्दा दर्ता गरेको हो। लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ। यसअघि सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा शुक्रबार गोर्खा मीडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राई जीवीसहित 19 जना विरूद्ध मुद्दा दर्ता भइसकेको छ। राई फरार छन्। लामिछाने पनि गोर्खा मीडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए। लामिछानेले सूर्यदर्शन सहकारीको 3,37,65,000 रूपियाँ अपचलन गरेको भन्दै उनी विरूद्ध सोही रकम बराबर बिगो माग दावी पनि गरिएको छ। यस्तै आइतबार नै मुद्दा दर्ता गरिएका गोर्खा मीडिया नेटवर्कका तत्कालीन निर्देशक छविलाल जोशी विरूद्ध 5,26,65,000 र दिपेश कुमार पुन विरूद्ध 2,14,08,800 रूपियाँ बिगो दावी गरिएको छ। रवि छविसहित थप 44 प्रतिवादी शीर्षकमा नागरिक दैनिकबाट यो खबर लिएका हौ। बाझियो लामिछाने र लेखापाल अधिकारीको बयान उपशीर्षकमा नागरिककै अर्को खबर लिँदैछौ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना प्रकरणमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित 44 जना विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। रविले शुरूदेखि नै यो प्रकरणमा आफू निर्दोष रहेको बयान दिइरहनु भएको छ। विशेष गरी उहाँ संचालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मीडिया नेटवर्क प्रणालीमा आएको सहकारीको रकमलाई लिएर उहाँले मलाई थाहा भएन भन्दै आफू जोगिने कोशिश गरिरहनु भएको छ। पछिल्लो हिरासत यात्रामा कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा लिएको बयानमा पनि रविले सोही कुरा दोहोर्याउनु भएको छ। गोर्खा मीडियामा आएको लगानी सहकारीबाट आएको भन्ने कुनै आधार प्रमाणहरू तत्कालीन अवस्थामा थिएनन् भनेर उहाँले भन्नुभएको छ। सहकारीको रकम अपचलन गर्न मेरो कुनै पनि किसिमको मिलेमतो संलग्नता रहेको छैन। उल्लेखित ऐन कसुर गर्नेहरूका लागि आकर्षित हुन्छ। सहकारीको रकम मेरो पेटमा एक रूपियाँ बराबर पनि परेको छैन। बयानमा रविले भन्नुभएको छ, सहकारीको रकम अपचलन गर्न मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन समिति ले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको छ। म यी कसुरमा कही कतै कुनै पनि तौरबाट संलग्न छैन थिइन। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। बालेनले नै दिएका थिए नक्सा पासको स्वीकृति शीर्षकमा नागरिककै अग्रपृष्ठबाट यो खबर लिँदैछौ। सामान्य भन्दा सामान्य विषयमा केन्द्रीय सरकारको आलोचना गरेर चर्चामा आउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन र बालेन शाह कार्यकारी अधिकृतले गल्ती गरेको भन्दै छानबिनका लागि समिति बनाएर फेरि चर्चामा आउनु भएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा नगरी काठमाण्डको पुरानो बस पार्कमा निर्माण भइरहेको भ्यू टावरको नक्सा पास गर्न कार्यकारी अधिकृत सरोज गुरागाईले स्वीकृति दिएको आरोप लगाई छानबिन समिति बनाएर उहाँ चर्चामा आउनुभएको हो। सो भ्यू टावर श्री जलेश्वर स्वच्छन्द बीकोई बिल्डर्स प्रालीले निर्माण गरिरहेको छ। पुरानो बस पार्क स्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईमाथि छानबिनका लागि समिति बनाएको हो। 2081 असोज 7 गते उहाँले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पद बहाली गर्नुभएको थियो। तर काम गरेको 3 महिना नपुग्दै उहाँमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागे पनि उहाँ आउनु अघि नै नक्सा पासका लागि मेयर बालेनले नै स्वीकृति दिएको देखिन्छ। एक वर्ष अघि नै उहाँले 5 लाख रूपियाँ जरिवाना तोकेर स्वीकृति दिनुभएको थियो। स्वीकृत गरेको पत्र अनुसार मेयर बालेनलाई 2080 मंगसिर 27 निर्णयार्थ पेश भएको र उहाँले पुस 2 स्वीकृति दिएपछि सम्बन्धित कम्पनीले पुस 4 गते जरिवाना तिरेको देखिन्छ। पत्र अनुसार मेयर आफैले 5 लाख जरिवाना तोकेको र निर्माण कम्पनीले नक्सा पासको प्रक्रिया अघि बढ़ाएको देखिन्छ। काठमाडौँ महानगरपालिकाको आधिकारिक नक्सापास प्रणालीमा विभागीय प्रमुखको डेस्कमै रहेको र स्वीकृत नभएको काठमाडौँ भ्यू टावर भवनको निर्माणको नक्सापास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले भनेका छन्, यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्यवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरिन्छ। बालेनले नै दिएका थिए नक्सा पासको स्वीकृति शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकले पनि रविसहित 44 विरूद्ध मुद्दा शीर्षकमा पहिलो खबर प्रकाशित गरेको छ। नयाँ पत्रिकाबाट 120 भूकम्प पीड़ित परिवार घर बाहिर तिरपाल र कम्बल 59-59 थान मात्रै वितरण शीर्षकको खबर लिँदैछौ। बाजुराको जगन्नाथ गाउँपालिका 5 गोत्रीलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान 4:14 गएको 5.2 रेक्टर स्केलको भूकम्पले घर भत्काउँदा 120 परिवार घर बाहिर छन्। तर भूकम्पको 2 खानेकुरा उपलब्ध नगराएको राज्यले सबै पीड़ित परिवारलाई 1-1 थान त्रिपाल र कम्बल पनि दिन सकेको छैन। आइतबार जिल्ला प्रशासन कार्यालयले 50-50 थान तथा जिल्ला रेडक्रस शाखाले 9-9 थान त्रिपाल र कम्बल मात्रै उपलब्ध गराएका छन्। जबकि वडा कार्यालयले सार्वजनिक गरेको सूची अनुसार बिहार डाँडामा 37, दर्जी टोलमा 25, बावन जिउलामा 20, तल्लो गोत्रीमा 18, माथिल्लो गोत्रीमा 11, खैरेनी झारघटमा 8 र परिगाउँमा एउटा घर जोखिमपूर्ण अवस्थामा छन्। माटो र ढुङ्गाबाट बनेका घरहरू, कतिपयको गाह्रो खसेको, कतिपयको गाह्रो चिराचिरा परेको तथा कतिपयको छानोसित खसेको अवस्था छ। जोखिमपूर्ण घरबाट परिवारहरू बारीमा विस्थापित भएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुदूरपश्चिममा किन गइरहन्छ भूकम्प शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सुदूरपश्चिमको विकट पहाड़ी जिल्ला बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्र बनाएर शनिबार 5.2 रेक्टर स्केलको भूकम्प गयो। पालिकाले आइतबार तयार गरेको प्रारम्भिक तथ्याङ्क अनुसार वडा नम्बर 5 दर्जी गाउँका दर्जनौ घरसहित पालिकाका 363 घरमा भूकम्पले क्षति पुर्याएको छ। बाजुराकै स्वामी कार्तक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाएका अनुसार वडा नम्बर पाँचको भैरवनाथ माध्यमिक विद्यालयको भवनसहित 70 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार 2079 असोज यता सुदूरपश्चिममा साना ठूला गरी 37 भूकम्प गएका छन्। पछिल्लो एक वर्षको अवधिमा बाजुरामा मात्रै 16 पटक भूकम्प गएको केन्द्रको तथ्याङ्क छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै अझै किन बढ़ेन घर जग्गा कारोबार शीर्षकको खबर लिँदैछौ। अर्थतन्त्र चलायमान बनाउने मुख्य व्यवसाय हो घर जग्गा कारोबार। सरकारलाई राजस्व संकलनदेखि आर्थिक गतिविधि बढ़ाउने यो व्यवसाय थलिएको छ। कोविडपछि थला परेको यो व्यवसाय उकास्न सरकारले केही पहल त गरेको छ, तर त्यो मात्रै पर्याप्त देखिएको छैन। त्यसैकारण नीतिगत र व्यवहारिक सुधार गर्नुपर्ने खाँचो औल्याएको छ। सरकारले नै गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनमा गए यो व्यवसाय चलायमान बन्ने जानकारहरू बताउँछन्। अझै किन बढ़ेन घर जग्गा कारोबार शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। पासो थाप्ने सिकारी नै बने बाघको शिकार शीर्षकमा गोर्खापत्रले खबर छापेको छ। बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको शिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ। गत कार्तिक 2 गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मी डाँडामा सिकारी नै बाघको शिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश प्रसाद पन्तले बाघको शिकारमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 1 का 60 वर्षीय जितबहादुर थिङ परेको जानकारी दिनुभयो। उहाँका अनुसार थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफै बाघको आक्रमणमा परेका हुन्। बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको शिकार भएका हुन्। बाघ मार्न गएछन्, उल्टै बाघले मारेछ, उहाँले भन्नुभयो। आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ। उनीसँगै बाघको शिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत नेउपाने भने रूखमा चढ़ेर बाँचेछन्। सवारी साधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा पण्डितपुर बौद्धकालीन प्राचीन शहर भएको थप पुष्टि शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नवलपरासीको रामग्राम नगरपालिका 18 रहेको पण्डितपुर क्षेत्र बौद्धकालीन कालीय गणराज्यको प्राचीन शहर भएको थप प्रमाण फेला परेका छन्। यसअघि गरिएको सर्वेक्षण र उत्खननका क्रममा उक्त स्थल कोलीय गणराज्यको प्राचीन शहर भएको पुष्टि भइसकेको थियो। त्यसलाई थप पुष्टि गर्न र पण्डितपुरको सांस्कृतिक इतिहास अध्ययन गर्न 25 दिन अघिबाट पुरातत्व विभागले उत्खनन शुरू गरेको थियो। उत्खनन कार्य शनिबार सकिएको छ। सांस्कृतिक इतिहास र भूभौतिक सर्वेक्षणले देखाएको प्राचीन संरचनाको अध्ययन गर्न 4 स्थानबाट उत्खनन शुरू गरिएको थियो। उत्खननबाट प्राप्त उपलब्धिबारे जानकारी दिँदै पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख एवं पुरातत्वविद भास्कर गेवालीले उत्खननको प्रारम्भिक अध्ययनबाट बुद्धको समयदेखि मुस्लिम समयसम्मका विभिन्न संरचनाका साथै पुरातात्विक महत्वका वस्तु फेला परेको बताउनुभयो। पण्डितपुर बौद्धकालीन प्राचीन शहर भएको थप पुष्टि शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकमा दलाई लामाका सहयोगी सुटुक्क नेपालमा शीर्षकको खबर प्रकाशित गरेको छ। भारतमा निर्वासित जीवन बिताइरहेका धार्मिक नेता दलाई लामा आउँदो जुलाई 6 दश वर्षमा प्रवेश माफ गर्नुहोला 90 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। 90 जन्मदिन भव्य रूपमा नेपालमा मनाउन लामाका दुई अनुयायी नेपाल आएर विभिन्न गुम्बा तथा धर्मगुरूहरूलाई भेटेर भारत पुगेका छन्। सन् 1959 तिब्बतबाट भागेर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका लामाका मन्त्री परिषद पूर्व सांसदद्वय न्यागेल डोलकर ल्यागरी लेगेन तुप्तेन गाल्छन नेपाल आएर आउँदो जुलाईमा मनाइने जन्मदिनलाई भव्य बनाउने विषयमा नेपालमा रहेको दलाई लामाको सम्पर्क कार्यालय बौद्ध फर्फिङ स्वयम्बुका विभिन्न गुम्बाहरूको भ्रमण गरेर त्यहाँका बौद्धमार्गी धार्मिक नेताहरूलाई भेटेर सुटुक्क भारत फर्केको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ। दलाई लामाका सहयोगी सुटुक्क नेपालमा शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। राजधानी दैनिकमा माग्ने बुढा अनमोल भन्दा महँगा 50 लाख रूपियाँ पारिश्रमिक लिन्छन् यी पाँच अभिनेता शीर्षकको खबर प्रकाशित छ। हास्य अभिनेता केदार प्रसाद घिमिरे माग्ने बुढाले यसअघि चलचित्र छक्का पञ्जा श्रृंखलामा शेयर होल्डरका रूपमा निर्माता बनेर अभिनय गर्दै आउनु भएको थियो। छक्का पञ्जा श्रृंखलाको अर्को चलचित्र अब 1.5 वर्षपछि मात्र निर्माण हुने भएपछि उहाँ आगामी 1 वर्षका लागि 3 चलचित्रमा अनुबन्धित हुनुभएको छ। केदारले पछिल्लो चलचित्र माग्ने राजामा 60 लाख रूपियाँ पारिश्रमिक लिएको यसको निर्माण पक्षले जानकारी दिएको छ। यस चलचित्रका निर्देशक ऋषि लामिछानेले केदारको पारिश्रमिक बारे भन्नुभयो, उहाँले चलचित्रको स्क्रिप्टदेखि हरेक काममा साथ दिनुभएकोले केदारलाई 1 करोड़ रूपियाँ दिँदा पनि फरक पर्दैन, हामीले आफ्नै खुशीले उहाँलाई अहिले सो पारिश्रमिक दिएका हौं। माग्ने बुढा अनमोल भन्दा महँगा शीर्षकको यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा कम्पनी रजिष्ट्रारले रोक्यो शेयर हक हस्तान्तरण शीर्षकको खबर प्रकाशित छ। कम्पनी रजिष्ट्रारको कार्यालयले डेडिकेटेड र ट्रंकलाइन विद्युतको बकिउता नतिर्ने उद्योग संचालकको शेयर हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखेको छ। विद्युत प्राधिकरणले पठाएको सूची अनुसार विद्युतीय खोजी गरी शेयर हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का गरिएको कार्यालयका रजिष्ट्रार प्रदीप राज अधिकारीले जानकारी दिनुभयो। प्राधिकरणले पत्र पठाएको 2 हप्ताभित्रै बक्यौता नतिर्ने उद्योग संचालकको जति पनि कम्पनीमा शेयर छ त्यसको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखिएको उहाँले बताउनुभयो। यति मात्र होइन, बक्यौता रकम नतिर्ने कम्पनीले नै लगानी गरेको अन्य कम्पनीको शेयर समेत रोक्का गरिएको छ। यसरी रोक्का राखेपछि विद्युत बक्यौता नतिर्ने कम्पनी र संचालकले शेयर बिक्री गर्न पाउने छैनन्। कम्पनी रजिष्ट्रारले रोक्यो शेयर हक हस्तान्तरण शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। एक सय 107 वर्ष अघि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकीय अवलोकनका लागि खुला गरिने भएको छ। हेटौडा 15 स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग सोमबार आजबाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। बागमती प्रदेश सरकारले सोमबार हेटौडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् 1917 उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्रेजुएट इन्जिनियर दिल्ली जंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ बीचभागमा भाँसिएर जोखिम अवस्थामा थियो। बागमती प्रदेश सरकारले 3,65,00,000 रूपियाँ खर्चिएर सुरुङ मार्गको जीर्णोद्धार गरेको हो। दक्षिण एसियाकै पहिलो सुरुङ पर्यटकका लागि खुला गरिँदै शीर्षकको यो खबर कारोबार दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। लयमा फर्किन थाल्यो वैदेशिक व्यापार शीर्षकको खबर नयाँ पत्रिकाको अर्थ पृष्ठमा प्रकाशित छ। मुलुकको आयात निर्यात व्यापारमा सुधार आउन थालेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2081-82 पहिलो 5 महिनाको वैदेशिक व्यापारको तथ्याङ्कले आयातमा 3% र निर्यातमा 16.54% वृद्धि देखिएको हो। आयात र निर्यात व्यापारमा भएको वृद्धिले विगत 2 वर्षमा संकुचित बनेको वस्तुको मागमा सुधार आएको र अर्थतन्त्र पुनरुत्थान हुने संकेत दिएको अर्थशास्त्रीहरूको विश्लेषण छ। विभागका अनुसार चालू आर्थिक वर्षको 5 महिनामा 66,14,88,00,00,000 रूपियाँको वस्तु आयात भएको छ। लयमा फर्किन थाल्यो वैदेशिक व्यापार शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको अन्नपूर्ण पोस्ट दैनिकमा बैंकमा पैसाको थुप्रो शीर्षकको सम्पादकीय छापिएको छ। बैंकमा पैसाको थुप्रो, अर्थतन्त्र कमजोर छ, बजार चलायमान छैन, बजार नचल्दा व्यवसायहरूसँगै पैसा अभाव छ, तर बैंकरहरूसँग भने पैसाको थुप्रो लागेको छ, त्यही भएर महिने पछि ब्याज दर घटाइरहेका छन्। तै कोही बैंकबाट ऋण लिइरहेको छैन। बैंकहरूमा ऋणको निवेदन नभएकोले तरलता ज्यादा भएको हो। बैंक तथा वित्तीय संस्थाहरू अहिले 7 खर्ब रूपियाँसम्म लगानी योग्य पुँजी लिएर बसेका छन्। बैंकमा पैसाको थुप्रो शीर्षकको अन्नपूर्ण पोस्टको सम्पादकीयको एक अंश थियो यो। आजको गोरखापत्रले बैंकको बाह्य लेखा परीक्षण शीर्षकको सम्पादकीय छापेको छ भने कारोबार दैनिकमा सुरक्षा योजनामा आबद्धताको प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।